کی عبادت ماحول، تو اللہ کو بھی یہ معلوم ہے، تبھی تو یہ اجر و ثواب دے رہا ہے. اللہ عادل ہے، یہ دیکھتا ہے کہ دو رکعت نماز کس حالت میں پڑھی گئی اور ہزار رکعت نماز کس حالت میں پڑھی گئی. مگر یہ زمانہ ختم کب ہوگا؟ یہ پرابلم کا سلوشن کب آئے گا؟ کب وہ دور آئے گا؟ دعائے ندبہ کے آخر میں بھی ہے اور دعائے افتتاح کے آخر میں بھی اشارہ، جلدی سے وہ زمانہ آ جائے کہ ہم دین پہ عمل کریں، کسی کے ڈر سے ہم واجبات اور سنتوں کو نہ چھوڑیں، آرام سے بیٹھے ہوں، زمانے کا امام ہمارے سامنے ہو اور ہم دین پہ عمل کر رہے ہیں. وہ زمانہ کب آئے گا مولا؟ عراق میں مومنین شہید ہو رہے، پاکستان کی مجلسوں میں بم کے دھماکے ہو رہے، مجلس پہ آنے والے مارے جا رہے، غزہ کے اندر پھول جیسے معصوم بچے شہید کیے جا رہے، برما کے اندر کس طرح سے عورتوں کے گلے کاٹے جا رہے. مولا اب آپ کب آئیں گے؟ امام نے کہا میں تو کبھی کہا جاؤں، تم میرا ساتھ دینے کو تیار نہیں، ابھی تم مجھے نہیں بلا رہے ہو. یہ جملہ آپ نے بہت سنا ہوگا، یہ واقعہ جو میں پڑھ رہا ہوں، مگر بات ایسی جگہ پہ آ گئی کہ پرپزلی اور انٹینشنلی میں مشہور واقعے کو ریپیٹ کر رہا ہوں، البتہ شارٹ کر کے. شیخ علی، حال ہی میں عراق میں جو بم کے دھماکے ہوئے، دیکھیے ابھی صرف چار تاریخیں گزری ہیں، چار محرم، عراق کی اور انگلینڈ کی اور پاکستان کی اور ایران کی اور آسٹریلیا کی اور انڈیا کی، سوائے نارتھ امریکہ کے شاید، اور افریقہ کا نہیں پتا، پوری دنیا میں محرم کی تاریخیں ساتھ چل رہی ہیں. تین چار دن 23 سے زیادہ بم دھماکے ہو چکے ہیں، اور جب کبھی عراق میں بم دھماکے ہوتے ہیں تو ہلا شہر کا نام ضرور آتا، صاحبان ایمان کا بہت بڑا مرکز ہمیشہ سے اور آج تک دشمن کی آنکھ میں کھٹکتا ہلا شہر کا واقعہ. ہلا شہر میں، اب مجھے آج کا تو نہیں پتا، 50 سال پہلے تک جو سٹی سینٹر تھا ہلا کا، اس کے اندر ایک عجیب سے اسٹرکچر کی بلڈنگ تھی، اس کا اسٹرکچر بڑا عجیب تھا، 3-in-1. دیکھیے رہنے کے لیے جہاں آدمی خود رہتا ہے، ایک خاص اسٹائل کے مکان بنائے جاتے ہیں، مسجدیں ان کا اسٹرکچر اور آرکیٹیکچر ذرا مختلف ہوتا، اور روزے اور درگاہ وہ ذرا مختلف. یہ 3-in-1 ایک ایسا مکان تھا کہ جو اگر آپ ایک اینگل سے دیکھیں تو ایسا لگتا ہے کہ کسی کا گھر، دوسرے اینگل سے دیکھیں تو لگتا ہے کہ مسجد ہے، تیسرے اینگل سے دیکھیں تو لگتا ہے کسی کی درگاہ یا کسی کا روزہ، ایک گھر. میں اس لیے کہہ رہا ہوں کہ صدام کے ٹاپل ہونے کے بعد میں خود بھی کربلا کی زیارت کو کئی بار گیا، لیکن ہلا کی زیارتیں نہ کر پایا. اور صدام کے زمانے میں اتنی زیادہ ہماری زیارتیں کیلکولیٹڈ پلاننگ کے تحت تباہ کی گئیں کہ بطور مثال چھوٹی سی بات، حضرت عباس کے جو بازو کٹے اور جو جگہ ایکچوئل تھی صدام کے زمانے میں، اس میں سے ایک کو ختم کر دیا گیا. آج جہاں پہ ہم جاتے ہیں بازوؤں کی زیارت، یہ وہ ایکچوئل جگہ نہیں، تو جب وہ اصل جگہ ختم کر دی گئی اور وہاں روڈ بنا دی گئی، تو اس سے 200 میٹر آگے اسی کی ایک شبیہ اور کاپی بنائی گئی، اتنی امپورٹنٹ زیارت. تو ایسی بہت سی زیارتیں، ہو سکتا ہے ہلا کی زیارت بھی اب ختم ہو گئی. تو وہ ایک ایسا 3-in-1 اسٹرکچر کا کی ایک بلڈنگ تھی کہ جو آدمی بھی وہاں جاتا تھا پوچھتا تھا یہ کیا، جواب ملتا تھا یہ شیخ علی کا مکان. تو شیخ علی کے مکان میں مسجد کا کلر کہاں سے آ رہا، اور اس کے اندر یہ درگاہ روزہ وہ کیسے نظر آ رہا ہے؟ کہا اس لیے کہ یہی وہ جگہ جہاں بکرے کاٹے گئے تھے. اب ایک اتنا یہ مشہور واقعہ ہے کہ اتنا جملہ لوگ سنتے ہیں پوری بات سمجھ میں آ جاتی اور امام کا میسج مل جاتا، لیکن میں پھر بھی 2 منٹ میں بکرے کٹوانے کا اسٹیج بھی ریپیٹ کر دوں. شیخ علی ایک ایسا ہی مومن تھا، سمپل، سیدھا سادہ، بڑا سنسیئر لیکن بہت ہی سمپل. بعض اوقات یہ بھی ایک پرابلم ہوتا کہ مومن کی سنسیئرٹی میں کوئی شک نہیں ہوتا ہے، لیکن اتنا زیادہ وہ سمپل ہوتا کہ دشمن اسے ٹریپ کر کے یوز کر لیتے. ظہور امام کی ڈیٹس کہ امام کب آنے والے، کس ڈیٹ کو ظاہر ہوں گے، ایسے ہی مخلص مومن اس میں استعمال ہو رہے ہیں. شیطان उनकी सिंसियरिटी से फायदा उठाकर इस तरह उन्हें ट्रैप करता है कि वो समझते हैं कि जिससे मेरी मुलाकात हुई है इमाम थे और इमाम ने मुझे ये ऑर्डर दिया। इतने सिंसियर होते हैं कि भाई इमाम ने ऑर्डर दिया है, मैं मर जाऊंगा लेकिन इस ऑर्डर को पूरा करूंगा, और अपनी सिंसियरिटी की वजह से सोसाइटी में उनका एक एहतराम होता। ये बहुत अहम टॉपिक। मौला ने कहा ऐसे दीनदार ना बनो जो जाहिल, एक मजलिस में आ चुका, दुश्मन और शैतान तुम्हें यूज कर ले। खैर, शेख अली ऐसा ही एक सिंपल सा मोमिन था। हमारे उर्दू जबान में ऐसे मोमिन के लिए एक वर्डिंग इस्तेमाल होती, लेकिन खैर मैं उससे एग्री नहीं करता हूं। कहा जाता है कि जी वो इतना सिंपल है जैसे बहलौल। अरे बहलौल बड़े अकलमंद आदमी थे, बहलौल बहुत ही वाइज पर्सन थे, बहलौल अपने आप को शो करते थे कि मैं पागल हूं, मगर उसमें ऐसी ऐसी बातें कह जाते थे उस हालत के अंदर भी। तो खैर बहुत ही सिंपल, एक दिन हिल्ला शहर में किसी पर गवर्नमेंट एजेंसीज ने बहुत ज्यादा टॉर्चर किया। इराक पहले ऑटोमन एम्पायर का प्रोविंस था, ऑटोमन एम्पायर भी एंटी शिया एम्पायर थी, खिलाफत इराक उनके कंट्रोल में था। चुनाचे हिल्ला में जो पूरा शियो का एक टाउन है, वहां तो दिन रात टॉर्चर होता है किसी बहुत ही पॉइस मोमिन पर। गवर्नमेंट एजेंसीज ने इतना टॉर्चर किया और इतनी स्ट्रांग गवर्नमेंट जवाब तो नहीं दे सकती। शेख अली की आंखों में आंसू आ गए। एक बार वो शहर से निकल के डेजर्ट में खड़े हो गए और कहने लगे कि मौला इमाम जमाना, आज मैं आपसे बहुत नाराज हूं। ये जुमला हम और आप नहीं कह सकते, ये शेख अली जैसा सिंपल आदमी कहे तो ये चल जाएगा, हमें और आपको रजा परमिशन नहीं है। मौला इमाम जमाना मैं आपसे बहुत नाराज हूं, आपके शिया मारे जा रहे, आपके शियों पे टॉर्चर हो रहा, दुश्मन आपके शियों पर इतना जुल्म कर रहे, आप मेरे, आप हमारे इमाम, आप हमारे गार्जियन, आप हमारे प्रोटेक्टर, और आप गैबत के पर्दे में आराम से बैठे, जुल्म हम लोग बर्दाश्त कर रहे। बोला अभी भी आप नहीं आएंगे इतने जुल्म के बाद भी? ये जुमला 100 साल के बाद आज हम भी कह रहे हैं, और हो सकता ये जुमला 1000 साल पहले उन शियों ने भी कहा हो जिन्हें जिंदा दीवार में चुना गया था, जिनके खून से बगदाद जैसे शहर बनाए गए थे। हर दौर में शियत इस प्रॉब्लम, इस इम्तिहान से गुजरी, कोई नई बात नहीं आज के मसालिम, क्योंकि हम खुद इसका एक पार्ट है, तो हमें बहुत बड़ा लग रहा है ये जुल्म। और मीडिया है कहा मौला कब आएंगे आप, इतना जुल्म आपके शियों पे हो रहा, कोई उनकी मदद करने वाला नहीं, आप ही हमारी मदद कर सकते हैं, आप भी खामोश बैठे। अभी आंखें बंद करके इमाम से कंप्लेन कर रहा है कि किसी ने इसके कंधे पे हाथ रखा। अच्छा, इतना फेमस वाकया है कि मैं टाइम बचाता हूं, और कहा कि ऐ शेख अली मैं तुम्हारा इमाम आ गया, बताओ तुम्हें क्या कंप्लेन। कमौला ये कंप्लेन, कहा लेकिन चलो मैं आ तो जाऊंगा, मेरा साथ कौन देगा, इमाम मोहताज किसी का नहीं है, लेकिन साहिबान ईमान को अपने जिहाद में शेयर करवाना चाहता। अल्लामा रशीद तुराबी के मजलिस यकीन में वो जुमला सुन लीजिए कि इब्राहिम को ऑर्डर था बेटे को जबा करो, इस्माइल से पूछने की जरूरत क्या थी। वही सवाल और जवाब आप वहां सुन लीजिएगा मेरी कल या परसों की मजलिस में, वह मेरा टॉपिक बन के मेरी वर्डिंग में दोबारा आएगा। खैर, इमाम ने कहा अगर मैं आ भी जाऊं मेरा साथ कौन देगा। मौला सारी दुनिया के शिया, आला जल की आवाज दिन और रात हमारी जबान पे आती। मौला ने कहा सारी दुनिया के शिया छोड़ो, कोई एक इलाका बता दो। कहा मौला ये हिल्ला, ये पूरा 99.99% शिया शहर है, सब आपका साथ देंगे। इमाम ने कहा ये शहर वाले? कहा हां मौला, ये एवरी फ्राइडे दुआए नुजबा पढ़ते हैं, ये एवरी शबे जुमा अल्लाहुम्मा कुल वली कल हुज्जत इब्ने हसन की दुआ मांगते हैं, ये आफ्टर एवरी प्रेयर इलाही अज़मर बला व बरे अल खफा की कंप्लेन करते हैं, ये ड्यूरिंग माह रमजान पूरे 30 दिन दुआ इफ्तिता अल्लाहुम्मा इन्नी अफ्तते सना बे हमदिक की तिलावत करते हैं। इनकी हर मजलिस के आखिर में अज्जल अल्लाह की आवाज बुलंद होती है, ये सब आपका साथ देंगे। इमाम ने फिर पूछा ये लोग, अच्छा ऐसा करो एक काम करो, इनमें से 40 का सिलेक्शन करो जो तुम्हारे एतबार से बहुत ही ज्यादा हमसे मोहब्बत करते हैं, اس کمنگ شب جمعہ انہیں اپنے گھر بلا لو, میں تمہیں بتا دوں گا. یاد رکھو پورے شہر میں تم ہو ہمارے چاہنے والے, اور ایک جو بوچر ہے مین اسٹریٹ پر, بس اور کوئی نہیں. امام نے نام لیا تو قصائی اور بوچر کا, کوئی نماز شب والے کا نام نہیں لیا, کوئی تلاوت قرآن والے کا نام نہیں لیا, کوئی دعائے نظبہ میں بے ہوش ہو جانے والے کا نام نہیں لیا. صرف دو, تم دو اور 38. اب یہاں سے سیدھا چلا اور اس بوچر کے پاس گیا قصائی, کہا کہ امام اس سے ملے ہیں اور یہ ان کا میسج. دونوں نے سوچا کہ یہ تو کتنا مشکل کام امام نے بتایا. مثلاً فار ایگزامپل, مجھے ایکزیکٹ فیگر یاد نہیں, ہلا شہر کی پاپولیشن اگر 50,000, اس میں سے 38 کا سلیکشن. ہر آدمی امام سے محبت کر رہا, ہر آدمی امام کے لیے تڑپا جا رہا, ہر آدمی اجل اللہ کی دعا مانگ رہا. کتنا ڈیفیکلٹ ہے, 38 آؤٹ آف 50,000 شیعان حیدر کردار, جو ہر ایک امام کو ہر شب جمعہ یاد کرتا. بہت مشکل کام, لیکن بارہ لسٹنگ بنائی, ان لوگوں سے کانٹیکٹ کیا, کہا کہ آج شب جمعہ ہے, امام زمانہ نے تمہیں میرے گھر میں بلایا, کسی کو بتانا نہیں, شیئر نہیں کرنا. اب یہ 40 آدمی جمع ہو گئے, نماز مغربین ہوئی, دعائے کمیل ہوئی, دعائے نجبہ ہوئی, دعائے عہد ہوئی, جتنے بھی امام کے اعمال اب شروع ہو گئے. ساری رات اعمال کرنا ہے, پتہ نہیں کب امام آ جائے. لیکن زمانے کے امام نے اس شیخ علی سے کہا تھا کہ ایک کام تو ہے, اس بوچر یا قصائی سے کہہ دینا کہ دن کے وقت 10-15 بکرے لا کے مکان کی چھت پہ چپکے سے باندھ دے, کسی کو پتا نہ چلے. آدھی رات مڈ نائٹ آسمان پہ ایک نور پھیل گیا, اور ایسا لگا کہ جیسے آسمان سے یہ نور اس آدمی کے گھر کی چھت پہ آ رہا. اب یہ سب لوگ دعا مانگ رہے ہیں, دعا میں آدمی ویسے ہی آسمان کو دیکھتا, سمجھ گئے کہ امام آ چکے. تھوڑی دیر کے بعد امام کی آواز آئی کہ اے شیخ علی تمہارا گھر ہے, سب سے پہلے تم چھت پہ آؤ. شیخ علی چھت پہ گئے, دیکھا امام بیٹھے ہوئے, سلام کیا, پیروں پہ گر پڑے. امام نے کہا ایک کام کرو, چھری اٹھاؤ, ایک بکرا اس کی گردن کاٹو اور بیٹھ جاؤ. اب شیخ علی نے چھری اٹھائی, بکرے کی گردن کاٹی. ہر گھر کے اندر ایک ڈرینیج پائپ ہوتا ہے جس سے بارش کا پانی نیچے جاتا. سب لوگ 39 چھت کی جانب دیکھ رہے ہیں کہ شیخ علی گیا ہوا ہے. اب ہم کو اب پتا نہیں کس کا ٹرن آتا. ایک مرتبہ کسی نے کہا, ارے ارے یہ ڈرینیج پائپ پہ دیکھو, کیا دیکھا کہ تازہ تازہ خون وہاں سے زمین پہ آ رہا. اوہو یہ کیا ہوا, شیخ علی کی آواز بھی نہیں آ رہی ہے, امام نے اسے بلایا تھا, یہ خون نظر آ رہا ہے, کیا ہوا کیا شیخ علی پر. امام کی آواز آئی, اب وہ قصائی اوپر آ جائے. یہ گیا, امام نے کہا چھری اٹھاؤ, دوسرے بکرے کو تم کاٹو. دوسرا بکرا کاٹا گیا. اب اس دفعہ شروع سے ہی 38 آدمی چھت کو دیکھ ہی نہیں رہے تھے, اس ڈرینیج پائپ کو دیکھ رہے تھے. یہ قصائی گیا ہے, دیکھیں کیا ہوتا. دیکھا واقع, پھر بالکل فریش بلڈ, تازہ تازہ خون وہاں سے بہ کے آ رہا. سب نے ایک دوسرے کو دیکھا, بولے تو کچھ نہیں, مگر کبھی آدمی زبان سے کچھ نہیں کہتا ہے, سارا میسج پہنچ جاتا ہے باڈی لینگویج. کیا چکر ہو رہا, امام ایک ایک کر کے بلا رہے ہیں, جسے بلاتے ہیں وہ واپس نہیں آتا ہے, خون نظر آتا. پھر امام کی آواز آئی, پہلی دو دفعہ تو امام نے نام لے کے کال کیا تھا, شیخ علی آ جائے, وہ قصائی آ جائے. اب امام نے کہا کہ جتنے ریمیننگ ہیں ان میں سے کوئی ایک آ جائے. نام نہیں لیا, سب ایک دوسرے کو دیکھ رہے ہیں. ایک نے کہا بھائی امام بلا رہے, تم جاؤ. وہ غصے میں آ گیا, میں کیوں جاؤں, تم کیوں نہیں جاتے ہو. اب یہ تم جاؤ اور تم جاؤ اور تم جاؤ. کافی دیر ہو گئی, اوپر شیخ علی اور قصائی امام کے سامنے احترام سے سائلنٹ بیٹھے ہیں. بہت دیر ہو گئی, امام نے کہا شیخ علی 38 کا تم نے سلیکشن کیا تھا, کوئی بھی نہیں آ رہا. کہا مولا پرابلم ہو گیا ہوگا, آپ نے نام نہیں لیا نا تو پورے 38 دوڑے ہوں گے, اور جو اسٹیئر ہے نا وہاں پہ پھنس گئے ہوں گے, راستہ نہیں مل رہا ہوگا. ہر ایک کہہ رہا ہوگا پہلے مجھے جانا ہے, پہلے مجھے جانا. امام نے کہا اچھا تمہارا گھر ہے, تم راستہ بناؤ. اب جو پلٹ کے آئے تو دیکھا کہ اس طرح سے وہ 38 بھاگے کہ اپنے شوز بھی وہیں ریک پہ چھوڑ کے چلے گئے ہیں. امام نے کہا کہ اے شیخ علی, یہ ہیں وہ لوگ جن کی وجہ سے مجھ سے کہہ رہے کہ مولا آئیے ظاہر ہو جائیے, پورا ہلا آپ کی مدد کرے گا, ہلا کے بیسٹ 38 کا تم نے سلیکشن کیا. ان کی تو یہ حالت. اور یاد رکھیے, پھر اسی جگہ پہ شیخ علی کے ایک مکان میں بعد میں لوگوں نے مسجد بھی بنا دی کیونکہ امام نے نماز پڑھی تھی, اور درگاہ بھی بنا دی کیونکہ امام وہیں آ کے بیٹھے تھے. لیکن یہ جو میں نے پڑھا, اب ہمارے یہاں آج کل بہت زیادہ کریٹیکل لوگ آتے ہیں, مولانا یہ تو ایک واقعہ ہے, پتہ نہیں سچا پتہ نہیں جھوٹا. چلے جائیے تاریخ میں, ہارون مکی کا واقعہ ہر ایک کو معلوم ہے, صرف ایک اشارہ کروں گا اور بات ختم ہو جائے گی. بنو امیہ اور بنو عباس کی ہسٹری, ابھی میں اناؤنسمنٹ سن رہا تھا, کوئی کورس شاید فیبرری میں ہونے والا ہے جس میں یہ ہسٹری پڑھائی جائے گی, اس کا شارٹ. بنو عباس نے بنو امیہ کو ٹاپل کر کے اپنی گورنمنٹ اسٹیبلش کی, مگر انہیں خود پتا تھا کہ ہمارا تو کوئی اسٹیٹس ہی نہیں ہے. نام وہ آل محمد کا یوز کر رہے تھے کہ ہم آل محمد کو ان کا حق دلانا چاہتے ہیں, مسلمانوں ہمارا ساتھ دو. مسلمانوں نے بنو عباس کا ساتھ آل محمد کی وجہ سے دیا. ایک مومن, ایک مومن مدینے میں امام کو وزٹ کرنے آیا, کتنی مشہور روایت. میں روایت نہیں پڑھوں گا, میں آپ کی نالج کی انسلٹ نہیں کرنا چاہتا ہوں, مشہور روایت. اور آنے کے بعد کہا کہ مولا آج کل ساری اسلامی دنیا میں آپ کا نعرہ, آپ کا نام بہت چل رہا. بنو عباس جیسے فراڈی اور چیٹر اور منافق, آپ کا نام لے کے وہ گورنمنٹ ان کو مل رہی, مولا آپ خود کیوں نہیں میدان میں آ جاتے, دوسرے آپ کا نام یوز کر رہے ہیں, آپ خود آ جائیے. امام نے کہا لیکن یہ بتاؤ کہ کون ہمارا ساتھ دے گا. کہ مولا جو لوگ آپ کی وجہ سے ان کا ساتھ دے رہے, تو اگر آپ خود آ جائیں. امام نے کہا لیکن میرا سوال دوبارہ سنو, کون میری ہیلپ کرے گا اور میرا ساتھ دے گا؟ کہا مولا پوری اسلامی دنیا آپ کا ساتھ دے گی. امام نے کہا میرا سوال پھر سنو, کوئی ایک مینشن تو کرو. اتنا جرنلائز جواب, مینشن. کہا مولا میں ہوں. امام نے کہا تم جاؤ دیکھو سامنے اوون میں آگ جل رہی ہے, جا کے بیٹھ جاؤ. گھبرا گئے, مولا میرا قصور کیا ہے, میں تو خالی آپ کی زیارت کو آیا تھا, السلام علیکم یا اپنا رسول اللہ کہنے آیا تھا, آپ مجھے آگ میں جلا رہے ہیں. ابھی یہ باتیں ہو رہی ہیں کہ ایک امام کا مخلص صحابی ہارون مکی آ گیا, اس نے آ کے امام کو سلام کیا. دنیا میں سلام کا ایسا ریپلائی کسی کو نہیں ملا ہوگا. امام نے کہا وعلیکم السلام, آگ میں بیٹھ جاؤ. ایک سوال نہیں کیا, ایک سیکنڈ ہیزیٹیشن بھی نہیں. سوال تو چھوڑے, کبھی آدمی ہیزیٹیٹ کرتا. امام نے کہا بیٹھ جاؤ, جا کے آگ میں بیٹھ گیا. یہ الگ بات ہے کہ بعد میں امام نے بغداد سے آنے والے اس مومن سے کہا تھا جا کے دیکھو اس پہ کیا گزری, اور جب یہ گیا تو دیکھا کہ حضرت ابراہیم کا معجزہ تو قرآن میں پڑھا ہے, یہ تو اپنی آنکھ سے دیکھ رہے ہیں, آگ اس کے لیے باغ بن چکی ہے. لیکن امام نے کہا کہ ایسا ہمارا ماننے والا کون ہے؟ سر جھکا کے کہا مولا ایسے تو کوئی نہیں ملے گی. کہا جب تک ایسے ہمارے ماننے والے سامنے نہیں آئیں گے, ہم سے کمپلین نہ کرنا کہ ہم جہاد کیوں نہیں کر رہا. یہ تو ہسٹری ہے, یہ تو حدیث ہے, یہ تو امام کا واقعہ ہے. شیخ علی کے واقعے کو اگر کوئی اس لیے ریجیکٹ کرے کہ وہ ایک نان معصوم کا واقعہ, یہ تو امام کی حدیث ہے. میسج دونوں کا ایک. اچھا میسج آپ غلط مت لیجئے گا, آپ اسے کیا میسج دیں گے کہ جی امام کو ایسے ماننے والے چاہیے جو امام کے نام پہ مر جائیں. تو آپ کہیں گے آج تو بہت لوگ امام کے نام پہ مرنے کو تیار. مرنا نہیں, یہی تو غلط فہمی ہوتی ہے, مرنا نہیں. امام کو اس طرح سے فالو کرے کہ جو آرڈر امام دے دے وداؤٹ اینی ہیزیٹیشن اینڈ آرگومنٹ آنکھیں بند کر کے امام کے حکم پہ عمل کرے. اگر مرنے کی بات کریں تو مر جائے, اور اگر امام کہے خاموش اپنے گھر میں بیٹھو اور ساری دنیا میں مسلمانوں پہ ظلم ہو رہا ہے اور یہ خاموش ہو کے بیٹھ جائے. بات مرنا نہیں ہے, بات یہ کہ امام سے آرگومنٹ نہ کرو, جو امام کہے مان لو. ایسے کہاں. دیکھیں آج کل ہوتا کیا ہے, کچھ لوگوں کا نیچر بڑا آفنسو ہوتا ہے, ہر ایک سے لڑنے کو تیار. ان سے اگر جہاد کی بات کی جائے انہیں یہ والا اسلام بہت پسند آتا, اور کہا جائے حسن مشتبہ کی طرح سلو کر کے گھر میں بیٹھو, وہ ان کی سمجھ میں نہیں آتا. یہ عالم بزدل ہے, یہ مرجے غلط ہے, یہ مرجے کیوں نہیں بول رہا, یہ مرجے جہاد کا فتوا کیوں نہیں دے رہا. مرجے تک بات پہنچ جاتی. اور بعض لوگ بہت ہی زیادہ کاوڈ اور بزدل ہوتے, ذرا سے قربانی دینے کو تیار نہیں ہوتے, کہتے ڈونیشن ہم سے لے جاؤ. चेक हमसे ले जाओ, क्रेडिट कार्ड का नंबर ले जाओ, डायरेक्ट डेबिटिंग ले जाओ, पैसे देने को तैयार है, जान देने की बात ना करना। उन्हें हसन मुश्तबा की सीरत बड़ी अच्छी लगती है। हाँ ये बिल्कुल ठीक, करबला का हुसैन उनको बड़ा सख्त लगता। तो अपने नेचर को इस्लाम ना बनाओ, जो जिस वक्त हुक्म खुदा आ जाए, जब मरने की बात कही तो मरने को तैयार हो जाओ, और जब जिंदा रहकर जिल्लत बर्दाश्त करने की बात की जाए तो जिंदा रह के जिल्लत बर्दाश्त करो। खुद करबला का जिहाद दो हिस्से, पार्ट ए हुसैन, पार्ट बी ज़ैनब व सज्जाद। कभी इस तरह की पॉलिसी होगी, कभी उस तरह की, लेकिन कौन डिसाइड करेगा? मर्जी वक्त डिसाइड करेगा कि इस वक्त इस टाइम पर पार्ट ए करबला की तरह कुर्बानी देना, इस टाइम पर पार्ट बी सज्जाद की तरह सब्र करना। इतना अगर हम अपने आप को चेंज कर लें और ट्रेन कर लें तो इमाम जमाना की कंप्लेन खत्म हो जाएगी। इमाम की कंप्लेन क्या है? हमारा साथ देने वाला कौन? अगर हम लोगों को कॉल भी करें तो कौन हमारी कॉल पे आएगा? छठे इमाम की कंप्लेन ये, हमारा साथ देने वाला कौन? अगर हम कॉल करें तो कौन हमारी कॉल के ऊपर रिप्लाई बैक करेगा? मगर हुसैन को ये कंप्लेन नहीं करना है, क्योंकि हुसैन को तो एक ऐसा मिल गया, हुसैन को तो एक ऐसा मिल गया कि इधर हुसैन ने उसे कॉल किया और वह किस तरह से बिजली की तेजी से तड़प के हुसैन के पास आया। और अगर एक जुमला कह दूं, अल्लाह अल्लाह, आज भी क्या स्टेटस है हबीब इब्ने मुजाहिर का? आप आका हुसैन के सलाम को जाते हैं। मैं पर्सनली जानता हूं कि इस मजमे में एटलीस्ट 90% लोग रीसेंट जियारतें करके आए, पुरानी बात तो छोड़िए, इसी पिछले 10 साल में क्या शान देखी होगी आपने हबीब की? हुसैन की जियारत को जा रहे आका को सलाम करना, आज भी हुसैन के रोजे के गेट के बाहर हबीब इब्ने मुजाहिर इसी तरह खड़े हुए, जैसे शब आशूर हुसैन ने सैदानियों के खेमे के लिए एज ए गार्ड हबीब इब्ने मुजाहिर को खड़ा किया था। शब आशूर मसायब आप सुनेंगे, अभी तो सिर्फ एक जुमला। हबीब कितने खुशकिस्मत हो, हुसैन के पास किसी को जाना हो पहले तुम्हारी जरी रास्ते में आती है, पहले तुम्हें सलाम किया जाता। कितना हाई स्टेटस है कि सारे शहीदों से अलग करके, या एक अब्बास दफन है या एक हबीब इब्ने मुजाहिर और एक और। मगर असल जो जुमला मुझे कहना है कि आए हबीब तुम कितने खुशकिस्मत हो कि तुम्हें करबला में सबसे पहले हुसैन ने याद नहीं किया, ज़ैनब कुबरा ने याद किया था। अल्लाह अल्लाह, तुम्हारी वफादारी पर फातिमा की बेटी और फातिमा की वारिस सानिया सहरा को कितना यकीन और भरोसा था। रिवायत यही तो है कि 2 मुहर्रम को हुसैन का काफिला करबला पहुंचा, और अब डेट्स आगे बढ़ रही, 3, 4, 5, 6, और हर थोड़ी देर के बाद करबला में किसी आर्मी के आने की आवाज आती है। अभी एक फौज आई, अभी दूसरी फौज आई, अभी तीसरी फौज आई, और हर बार ज़ैनब कहती है, अम्मा फिज़ा जरा देखना, शायद कोई मेरे भाई का मददगार आया हो। और फिज़ा पलट के आती है, नहीं शहजादी, ये तो हुरमुला आया, ये तो सनान आया है, ये तो खुली आया है, ये तो उमर साद आया है, ये तो शिमर आया है। हर थोड़ी देर के बाद यही खबर आ रही है। ज़ियारत आशूरा आज आपको याद है, क्या ज़ैनब कुबरा को नहीं मालूम है? वो सारे नाम हर बार फिज़ा आती है, शहजादी फौज तो आई है लेकिन हमारी मददगार नहीं, मेरे आका के खून की प्यासी। और जब आखिर में 7 मुहर्रम को शिमर का नाम सुना कि शिमर आया है, एक बार फिज़ा से कहा, ज़ैनब फरमाती, फिज़ा जाओ और जाकर भैया को बुला के लाओ। हुसैन को पैगाम मिला, ज़ैनब के पास आए, ज़ैनब बहन इस वक्त मुझे बुलाया गया, क्या बात? कहा, भैया क्या पूरी दुनिया में कोई नहीं है जो मोहम्मद के नवासे की मदद को आए, जो सहरा के बेटे की मदद को आए? दुश्मन तो आ रहे हैं, दोस्तों में कोई नहीं है? हुसैन ने सर झुका लिया, कहा, ज़ैनब कोई और ये सवाल करे तो मैं जवाब दूं, तुम्हें क्या बताऊं? तुमने तो देखा नाना दुनिया से गए थे, किसी ने हमारी मदद की, अम्मा पे जुल्म होते रहे, किसी ने हमारा साथ दिया, मेरा बाबा मारा गया, किसी ने हमारी मदद की, मेरे भैया हसन का कलेजा टुकड़े टुकड़े हुआ, इससे पहले भी कोई हमारी मदद के लिए नहीं आया, आज कौन आएगा। जैनब ने कहा लेकिन भैया एक ऐसा है कि मुझे यकीन है अगर तू उसे बुलाए कोई यार आए कि वो ना आए मगर वो जरूर आएगा तेरे बचपने का दोस्त हबीब इब्ने मुल्ला। अल्लाह अल्लाह कितना यकीन और भरोसा है सानिये सारा को हबीब इब्ने मुल्ला की वफादारी पर। खत लिखा गया, वहां शहर कूफा है, दोपहर का वक्त है, शहर में चारों तरफ पहरा है, कोई शहर से निकलने ना पाए। हबीब अपनी बीवी के साथ बैठ के दोपहर का खाना खा रहे, दरवाजे पे नॉकिंग की आवाज आई, दक्कुल बाब हुआ। हबीब ने एक पर्चा पूछा कौन, जवाब आया ना फरीदुल हुसैन, मैं हुसैन का खत लेके आया हूँ। तड़प गए हबीब, बीवी से कहा तुम पर्दे में जाओ, मेरे आका का कासिद आया है। दरवाजा खोला, कासिद को बाद में देखा, पहले उसके पैरों को बूसा दिया, इन्हीं पैरों से चल के मेरे आका की बारगाह से यहाँ तक आया, बड़े एहतराम से बिठाया। क्यों आए हो, काका ने तुम्हारे नाम खत भेजा है। खत पढ़ा, एक एक जुमला, हबीब का कलेजा टुकड़े टुकड़े हो रहा। मेरे उस्ताद असातिज़ा में से एक नकल करते हैं कि इस खत में एक जुमला और भी था जो आमतौर पे किताबों में नहीं होता। वो लिखते हैं किताब में लिखा कि खत में एक जुमला और था जो हुसैन ने तफसील लिखी, अभी मैं कर्बला में आ गया हूँ, इस तरह से मेरा घराना कर्बला में है, मैं तुझे न बुलाता लेकिन क्या करूँ, मेरी बहन ज़ैनब भी मेरे साथ है, अभी मेरी मदद के लिए आ जा। ये सुनना, अपनी जगह से खड़े हुए अभी, कर्बला का रुख किया, लब्बैक या हुसैन लब्बैक या अबा अब्दुल्ला। आज भी आप कर्बला में यही नारा सुनेंगे, ये हबीब का नारा है, लब्बैक या अबा अब्दुल्ला लब्बैक या हुसैन, मौला आपने बुलाया आपका गुलाम हाजिर। मगर कासिद से कहा कि हालात बड़े खतरनाक, हुकूमत के सिपाही हर तरफ घूम रहे, तुम अभी चले जाओ, मैं रात के वक्त शहर से चुपके से निकल के आऊंगा। उसे रुख्सत करके पर्दा हटा के दूसरे कमरे में आए। हबीब की बीवी बड़ी बेचैनी से टहल रही, मेरे मौला का कासिद आया है, आखिर क्यों आया। जैसे ही हबीब नजर आए तड़प के कहा, हबीब मेरी शहजादी फातिमा के लाल ने तुम्हें क्या खत भेजा। हबीब ने तफसील बताई, मोमिना तड़प के कहती, हबीब तुम्हारा जवाब क्या। अब हबीब को इम्तिहान लेना, वही इब्राहिम और इस्माइल वाला मसाला, बीवी को अपने जिहाद में शरीक करना चाहते हैं। चुनाचे कहा कि आका हुसैन ने मुझे बुलाया है और मैं सोच रहा हूं कि जाऊं कि ना जाऊं। भाई ये सुनना है, मोमिना को जलाल आ गया, हाथों से चूड़ियां उतार के फेंकी, हबीब चूड़ियां पहन के घर में बैठ जा, अपनी तलवार मुझे दे, मैं जाऊंगी अपनी शहजादी के लाल की मदद के लिए। अल्लाह, ये जुमला है तारीख में, ज़ौजा हबीब कहती, अल्लाह ये दिन आना है कि मेरा मौला तुझे बुलाए और मेरा शौहर कहे कि मैं सोच रहा हूँ। हबीब ये सोचने का वक्त नहीं है। हबीब ने कहा लेकिन मुझे तेरा ख्याल है, मेरे बाप किस तरह गुजारा करेगी। ज़ौजा हबीब ने कहा मेरी फिक्र ना कर, मैं मिट्टी खा खा के गुजारा करूंगी, लेकिन मेरा शौहर फातिमा के लाल की मदद को जाए। हाँ, जब आका की खिदमत में जाना तो एक वादा करना, अपना सलाम बाद में पेश करना, पहले मेरा सलाम मेरे आका की बारगाह में पेश करना। और आधी रात का वक्त आ गया, हबीब ने अपने गुलाम को घोड़ा घोड़ा देकर पहले से शहर से बाहर भेज दिया था, खुद बड़ी मुश्किल से निकले। जगह जगह मुख्तलिफ पुलिस और आर्मी की चेक पोस्ट है, बाहर निकले, देखा मुझे देर हो गई है, मेरे गुलाम ने घोड़े की गर्दन में बाहें डाल दी हैं और कह रहा है कि शायद मेरा आका ना सके, अगर मेरा आका ना आया तो मैं अकेला तुझ पर बैठ के मोहम्मद की नवासे की मदद को जाऊंगा। हबीब की आंखों में आंसू आ गए, एक मर्तबा का मौला, अरे आज ये दिन आ गया है कि अदना गुलाम मुश्किल कुशा के बेटे की मदद की बात कर रहे हैं। بات بہت لمبی ہو گئی تو بس آخری جملے، ایک بار حبیب کربلا پہنچے، یہ دو محرم کے بعد کربلا میں حسین کا پہلا کوئی مددگار آیا ہے، سارے لشکر حسینی میں خوشی کی لہر دوڑ گئی۔ ایک بار حسین کے سپاہیوں نے نعرے لگائے، عباسی علمدار نے اپنا علم حبیب ابن مظاہر کے سر پہ لہرایا، خوشی کی آوازیں خیمے میں گئی۔ زینب نے فضا کو بلایا، فضا آج پہلی مرتبہ میرے بھیا کے لشکر میں یہ خوشی کی آوازیں کس لیے ہیں؟ فضا نے کہا، شہزادی میرے آقا کے بچپنے کا دوست حبیب ابن مظاہر آ گیا ہے۔ شہزادی کہتی ہے، زینب کہتی ہے، جاؤ حبیب کو میرا پیغام دو، میں حبیب سے بات کرنا چاہتی ہوں۔ حبیب کو پیغام ملا، ایک بار حبیب آئے، خیمے کے اندر زینب ہے، خیمے کے باہر حبیب ہے، درمیان میں پردہ ہے، پردے کے ساتھ حسین کھڑے ہیں۔ زینب نے کہا، بھیا حبیب پہلے تو فاطمہ کی بیٹی کا سلام قبول کرو، فاطمہ کی بیٹی تمہیں سلام کہتی ہے۔ حبیب غش کھا کے گر پڑے، اللہ آج یہ دن آ گیا، ہم جیسے حقیر غلاموں کو اور فاطمہ کی بیٹی خود سلام کرے۔ پھر ہاتھ جوڑ کے کہا، شہزادی جب تک میں زندہ ہوں آپ کا بھیا بھی محفوظ ہے اور آپ کی چادر بھی۔ عاشور کی دوپہر آئی، وقت نماز آیا، حبیب ابن مظاہر نے جہاد کیا، ایک بار گھوڑے سے گرے، حبیب مارے گئے، حبیب کا سر کاٹا گیا۔ گیارہ محرم، آخری دو جملے، گیارہ محرم، سیدانیوں کا قافلہ شہر کوفہ میں داخل ہوا۔ ایک مرتبہ یہ قافلہ آگے بڑھ رہا ہے، مکانات کی چھت پہ اور بیٹھی ہے، ابھی یہ قافلہ آگے بڑھا، ایک چھوٹا سا بچہ سجاد کے قریب آیا، کہا، مولا میرا سلام لیجئے۔ مولا نے پوچھا، تو کون ہے؟ ایک مرتبہ کہا، میں حبیب ابن مظاہر کا چھوٹا یتیم بچہ ہوں، آپ کو سلام کرنے آیا۔ سجاد نے پلٹ کے دیکھا، پھوپھی اماں چچا حبیب کا یتیم آیا ہے، مجھے اور آپ کو سلام کر رہا۔ زینب نے ایک مرتبہ کہا، بیٹا یہ تو بتا تیری ماں کہاں ہے؟ برابر کے مکان کی چھت سے آواز آئی، شہزادی آپ کی کنیز یہاں بیٹھی، صبح سے آپ کا انتظار کر رہی۔ زینب نے کہا، زوجہ حبیب میں تجھے ڈھونڈ رہی تھی، اپنے شوہر کا پرسا لے، علی کی بیٹی تجھے تیرے شوہر کا پرسا دیتی ہے۔ میرا دل چاہتا ہے میں کہوں شہزادی زینب حبیب کی زوجہ کو تو پرسا دیا، آپ کو بھی کوئی پرسا دینے والا تھا، آپ کے تو 18 گھرانے والے مارے گئے، ارے کسی نے آپ کو پرسا دیا۔ اور اتنی دیر، آخری جملہ، اتنی دیر سجاد نے دیکھا ایک نوجوان آگے بڑھا، اس آدمی پہ حملہ کیا جو حبیب کا کٹا ہوا سر نیزے پہ لیے ہے، اور اپنے باپ کے سر کو چھینا اور جملہ کہتا ہوا سر لے کے چلا، جس کا وارث زندہ ہو اس کا کٹا سر قاتل کے ہاتھ میں نہیں ہوگا۔ ارے میرا مولا سجاد، حبیب کا بیٹا باپ کا سر لے گیا، آقا حسین کا کٹا سر اور مظلوم وارث مظلوم سجاد، یہ منظر کس طرح سے دیکھ۔ خدا بندہ حبیب ابن مظاہر کے مصائب کا واسطہ ان سارے رونے والوں اور ان سارے رونے والیوں کی ساری حاجتیں پوری فرما، انہیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما، دنیا بھر کے مظلوم شیعان حیدر کرار کی مدد فرما، ظہور امام زمانہ میں تاجیل فرما، ماتم حسین۔